जुनी 11 को 23 र 24 पदहरूको पढ्न चाहिँ जुन खण्डमा चाहिँ जैतुन रुखको दृष्टान्तबाट पावलले सिकाउँदैछन् कि यस वर्तमान युगमा चाहिँ परमेश्वरको योजनामा अन्य जातिहरूले कसरी यो आशिषको स्थान पाएको भन्ने कुरा, र अर्को चाहिँ भविष्यमा चाहिँ लोटेको जाति, सुनेको परमेश्वरको जाति उनीहरू फेरि घाँसिन्छन् भन्ने कुरा अब आउन लागेका छन्। 23 र 24 पद पढौँ पहिला। अनि तिनीहरू अविश्वासमा रहेनन् भने तिनीहरू पनि कलम घाँसिनेछन्, किनकि तिनीहरूलाई फेरि कलम घाँस्नलाई परमेश्वर सामर्थ्य हुन्छ, किनकि तिमी पनि स्वभाव अनुसार जङ्गली जैतुनको रूखबाट काटिएर स्वभावको विपरीत त्यस असल जैतुनको रूपमा कलम घाँस्यौ भने झन् यी स्वाभाविक हाँगाहरू यिनीहरूको आफ्नै जैतुनको रूपमा कति बढ्दा गरी कलम भएर घाँसिएला त। त्यसले इजरायलको पुनर्स्थापनाको विषय यहाँ आएको छ फेरि, जुन चाहिँ 12 पदमा थियो, 11:12। अब यदि तिनीहरूको लोट्नु चाहिँ संसारको धन ठहरियो भने र तिनीहरूको घट्टी चाहिँ अन्य जातिहरूको सम्पत्ति हुन गयो भने तिनीहरूको भरपुरी चाहिँ इजरायलको पुनर्स्थापना, उनीहरू फेरि परमेश्वरको जातिको रूपमा अग्रपन्थीमा आउने कुरा, भरपुरी चाहिँ झन् कति बढी हुने थियो। अनि पन्नपदमा, किनकि तिनीहरूको अफालिनु चाहिँ संसारको मेल हुन ठहरियो भने तिनीहरूको ग्रहण गरिनु चाहिँ मरेकाहरूबाट जीवन नठहरिए अरू के होला त। त्यसैले उनीहरूको भरपुरीको दिन आउनेछ भन्दैछ, त्यो हुन्छ भन्दैछ, तिनीहरूको ग्रहण गरिने समय पनि आउँछ भन्दैछ। अनि यहाँ चाहिँ अब 23 पदमा चाहिँ उनीहरू चाहिँ कलम घाँसिनेछ पनि भनेको छ। आज चाहिँ युवतीहरू अविश्वासमा छन् अधिकांश, त्यो कारणले चाहिँ उनीहरू त्यो आशिषको ठाउँमा उनीहरू छैन, थोरै मात्र मण्डलीमा छन्। तर जुन दिन उनीहरू अहिले चाहिँ व्यक्तिगत रूपमा प्रभुमा फर्कियो भने उनीहरू तुरुन्तै नै मण्डलीको अङ्ग बन्छन्। तर हामी प्रायः यहाँ बताउन लागेको छ, मण्डली उठाइ लगिसकेपछि चाहिँ राष्ट्रिय रूपमा नै उनीहरू चाहिँ फर्कनेछन्, अविश्वासलाई त्यागेर उनीहरू विश्वासमा आउनेछन्। अनि जसले उनीहरूलाई चाहिँ भाँच्नु भए उनीहरूलाई फेरि घाँच्न सक्नुहुन्छ, परमेश्वरसँग त्यो सामर्थ्य छ भन्दैछ। मानिसको अविश्वासले चाहिँ भन्छ इजरायल खत्तम भइसक्यो। बाइबलको बारेमा मोटा मोटा टिप्पणीहरू लेख्ने व्यक्तिहरूले पनि त्यसरी लेखेका छन्, अरू कुरा राम्रो लेखेका छन्, तर यो विषयमा आउँदाखेरि चाहिँ उनीहरू चाहिँ अब उनीहरूले भन्छ पहिला यहुदी मण्डली थियो, अब सकियो, अब चाहिँ अर्को मण्डली छ, त्यसरी कुरा गर्छ। तर अहिले यहुदीलाई कहिले पनि मण्डली अहिलेको जस्तो त्यस्तो होइन, उनीहरू इजरायल इजरायल हो, मण्डली मण्डली हो। अनि त्यसैले हामीले यो एकदम महत्त्वपूर्ण शिक्षा धेरै पटक हाम्रो प्रबन्धहरूको अध्ययनमा र यसपालि रोमीको 9:11 घरिघरि हामीले चाहिँ सुनिरहेका छौँ। अनि यही शब्दहरूबाट हामीले त्यो पाइरहेका छौँ, त्यो कुनै मानवीय विचार होइन, यही पन्नाहरूबाट आइरहेको छ, तपाईँहरूले यो शब्दहरू देख्नुभएको छ। अनि यो जान्न पाउनु चाहिँ ठुलो आशिष हो, एक त सत्य हो, अनि हामी परमेश्वरको मन र विचारसँग सहमत भइरहेछौँ। तर अर्को चाहिँ अब बाइबलको अरू भागहरू बुझ्न चाहिँ अब तपाईँलाई चाहिँ अब ठक्कर खानुहुन्न, नत्र भने यो नबुझ्दाखेरि चाहिँ बाइबलको अरू खण्डहरू बुझ्न खोज्दाखेरि चाहिँ जहिले पनि समस्या बाधा मात्र हुन्छ, विशेष गरी भविष्यवाणीको खण्डहरू जुन चाहिँ ठुलो खण्ड छ, त्यो के गर्ने है, त्यो अर्थ नै व्यर्थ हुन्छ। जस्तै अस्ति हामीले प्रबन्धको अध्ययनमा ठीक छ म यहीँ छु तपाईँहरू त्यही हुनुहुन्छ है साथै हाम्रो जेनेरेटर पनि छ नि यहाँ चाहिँ ए आउँछ ल विश्वास गर के भन्दै थिएँ मैले स्वभावको विपरीत हाँगाहरू चाहिँ हामी थियौँ जङ्गली जैतुनको हाँगाहरू भनेपछि स्वाभाविक भन्दा फरक हामीलाई त उहाँले चाहिँ विश्वासद्वारा हामीलाई यो आशिषको ठाउँमा हामीलाई ख्रिस्टद्वारा हामीलाई गाँच्न सक्नुभयो जुन प्रतिज्ञा उहिले गर्नुभएको थियो कि अब्राहमबाट सारा संसारले आशिष पाउनेछ अनि यसरी पो रहेछ भने झन् स्वाभाविक हाँगाहरू यहुदीहरू उनीहरूलाई उनीहरूको स्वाभाविक ठाउँमा गाँच्नलाई परमेश्वरलाई उहाँले सक्नुहुन्छ अब रोमी 11:25 अगाडि बढ्नेछ अब यहाँ चाहिँ रहस्य भन्ने एउटा शब्द हामीले हेर्छौँ किनकि भाइहरू हो तिमीहरूले मेरो स्वर सुन्नुहुन्छ तपाईँहरू सुनिन्छ किनकि भाइहरू हो तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानोला भनेर यस रहस्यको विषयमा तिमीहरू अन्जान रहो भन्ने इच्छा म गर्दिन तपाईँलाई बाइबल हेर्नु पो गाह्रो भयो म त आनन्द साथ हेर्दैछु यहाँ अघि बढ्दै गरौँ ध्यान दिएर सुन्नुहोस् जबसम्म अन्य जातिहरूको पूरा संख्याभित्र आउँदैन तबसम्म इजरायलमाथि केही मात्रामा अन्धापना आएको छ यहाँ चाहिँ पावल के चाहिरहेको छ भने हामी अन्य जातिहरूले त्यो बेलामा चाहिँ रोमका अन्य जाति विश्वासीहरूले चाहिँ यो प्रष्टै जानेको चाहन्थ्यो कि जुन अन्धापना चाहिँ इजरायलमाथि आएको छ त्यसको बारेमा अनि उसले यहाँ चाहिँ भन्दैछ त्यो चाहिँ आंशिक अन्धापना हो भन्ने कुरा अनि एउटा शब्द छ यहाँ यस रहस्यको विषयमा तिमीहरू अन्जान रह भन्ने म इच्छा गर्दिन यो शब्द रहस्य भनेको चाहिँ कुनै पनि छिपाइएको कुरा लुकाएर राखेको भनौँ अथवा प्रकट नगरिएको कुरा गोप्य राखेको कुरा पहिलाको समयहरूमा जस्तो कि मूसा दाउद अब्राहम विगतको समयहरूमा चाहिँ परमेश्वरले त्यसलाई प्रकट गर्नु भएन जसरी व्यवस्था 29:29 लेखा छ कि उहाँले कुनै कुनै कुरा प्रकट गर्नुभएको छ धन्यवाद कुनै कुनै कुराहरू चाहिँ उहाँले गोप्य राख्नुभएको छ प्रकट गर्नुभएको कुरा जति चाहिँ हाम्रो लागि हुन् गोप्य राख्नु भएको कुरा चाहिँ उहाँकै हुन् अनि त्यसैले हामीले फिल गर्नु पर्दैन कि उहाँले नभन्नुभएको कुराहरूको बारेमा चाहिँ तर उहाँले भन्नुभएको बारेमा चाहिँ हामी एकदमै होसियार हुनुपर्छ गम्भीर हुनुपर्छ एकदम जस्ताको तस्तै लिनुपर्छ हाम्रो मनले अनेक गर्छ भन्छ तर्क गर्छ तर हुँदैन हामीले चाहिँ वचनमा काम्ने थरथर काम्ने डराउने व्यक्तिहरू हुनुपर्छ त्यसैले रहस्य भनेको चाहिँ छिपाएको कुरा जुन चाहिँ अब प्रकट भएको छ कहिले प्रकट भयो भने चाहिँ यो चाहिँ नयाँ नियमको प्रेरितहरूको समयमा आएर त्यो कुरा चाहिँ हामीले एकचोटि हेरौँ एफएससी 3 अध्यायमा पुरानो नियम शास्त्र त उत्पत्तिदेखि मलाकीसम्म थिँदै थियो प्रभु येशू आउनु अगाडि नै 400 वर्ष अगाडि त्यो पुरा भइसकेको थियो तर प्रभु येशूको स्वर्गारोहणपछि उहाँले जे भन्नुभएको थियो भविष्यवाणीमा यहोन्ना 16:13 सत्यको आत्मा म पठाउनेछु र उहाँले तिनीहरूलाई सबै सत्यताभित्र डोर्याउनुहुनेछ अनि साँच्चै पवित्र आत्मा आउनुभयो पेन्टेकोस्टमा दानहरू दिनुभयो अनि प्रेरितहरू र भविष्यवक्ताहरू यी दुई समूहको विशेष दान प्राप्त व्यक्तिहरूलाई चाहिँ नयाँ नियमको भविष्यवक्ताहरूको कुरा गरेको है फेरि नयाँ नियममा मात्र छन् प्रेरितहरू भविष्यवक्ताहरूलाई चाहिँ र नयाँ नियमको भविष्यवक्ताहरूलाई चाहिँ केही कुराहरू प्रकट गर्नुभयो जो पहिला प्रकटै भएको थिएन अनि त्यो चाहिँ नयाँ नियममा पाइन्छ जस्तै यहाँ लेखेको छ एफिसी तीन अध्यायको चार र पाँच, जसद्वारा तिमीहरूले पढेर ख्रिस्टको रहस्यको विषयमा मेरो ज्ञान थाहा पाउन सक्छौ। पावलले लेख्दैछन्, जुन रहस्य चाहिँ अरू पुस्ताहरूमा पहिला पहिलाको समयहरूमा मानिसका सन्तानहरूलाई बताइएको थिएन, जसरी यो अहिले आत्माद्वारा उहाँका पवित्र प्रेरितहरू र भविष्यवक्ताहरूका प्रकट गरिएको छ। त्यसैले नयाँ नियमको युगमा चाहिँ सुरुमा उहाँले प्रेरितहरू दिनुभयो अनि भविष्यवक्ताहरू दिनुभयो, अहिले चाहिँ उनीहरू छैनन् त्यो दान प्राप्त व्यक्तिहरू चाहिँ, तर उनीहरूको लेखोटहरू चाहिँ हामीसँग छ। त्यसैले हामीसँग प्रेरितको शिक्षा छ, हामीसँग प्रेरित नभए पनि चाहिएको नि वास्तवमा प्रेरितको शिक्षा हो यो सत्यता चाहिँ हामीले पाओस् भनेर नै उनीहरूलाई चाहिँ विशेष रूपले चलाउनु भयो। अनि रोमी स्वरमा पनि हेर्न राम्रो छ, रोमी स्वरको 26 त्यो रहस्य भन्ने शब्द त्यहाँ पनि छ, त्यसैले हामीले यो शब्दलाई चाहिँ फरक तरिकाले प्रयोग गरिएको पाइन्छ मान्छेहरूले चाहिँ, अनि हामीले चाहिँ छुट्याउनु पर्छ उसले चाहिँ बाइबलीय तरिकाले त्यो शब्द प्रयोग गराएको छैन। अब एक त हामी भनौँ न त्यो सन्दर्भमा ठिकै पनि हुनसक्छ, जस्तो कि विशेष झुटो शिक्षकहरूले चाहिँ शब्द प्रयोग गरेको मैले पाएको छु। हाम्रो ढोकामा आएको थिएँ काठमाडौँ हुँदाखेरि, अनि डकडक गऱ्यौँ, तपाईँ चर्च जानुहुन्छ अरे हो, अनि उसले भन्न थाल्यो बाइबलमा धेरै रहस्यका कुराहरू छन् हामी बताउन चाहन्छौँ तपाईँलाई। अब उसले चाहिँ झुटो शिक्षालाई चाहिँ रहस्यहरू भनिरहेछ, भनेपछि जुन कुराहरू छ अब उनीहरूलाई मात्र थाहा छ है, उनीहरूको कुन चाहिँ गुरुलाई चाहिँ अब उसलाई चाहिँ प्रकट गरिएको अब त्यही भन्न खोजे होला। तर त्यसरी होइन, रहस्य यहाँ भनेको चाहिँ अहिले चाहिँ रहस्य छैन, अन्त प्रकट भइसक्यो, त्यसलाई रहस्य यो अर्थमा भनेको छ कि पहिला प्रकट नभएको नै हो। बाइबलमा गहिरा कुराहरू छन् है, पावलले पनि अब भन्न लागिरहेछन्, अनि उहाँले भन्नुभएको छ अनि हामीले त्यसलाई लिन्छौँ, तर त्यसलाई चाहिँ हामीले पुरै बुझ्दैनौँ है। जस्तो कि परमेश्वर तीन तर एक हुनुहुन्छ, एक हिसाबले प्रकट गर्नुभएको छ पिता पुत्र पवित्र आत्मा, तर हामीलाई जति भन्नुभएको छ त्यति मात्र हामीलाई थाहा छ, अनि त्योभन्दा बढी चाहिँ हामीले प्रकट गरिएको भन्दा जान्न खोज्नु चाहिँ त्यो मूर्खता हो, त्यो सकिन्न, अनि त्यसैबाट नै झुटो शिक्षाहरू आउँछ। रोमेश्वर अध्यायको 26 पदमा अब पढ्छौँ, तर अहिले 25 पद पनि, अब उहाँलाई नै जो चाहिँ मेरा सुसमाचार र येशु ख्रिस्टको प्रचार अनुसार तिनीहरूलाई स्थिर पार्नलाई सामर्थ्य हुनुहुन्छ, त्यस रहस्यको प्रकाश अनुसार, त्यो रहस्य चाहिँ प्रकाश भइसक्यो जो संसारको उत्पत्तिदेखि गुप्त राखिएको थियो तर अहिले प्रकट भएको छ, र अनन्तका परमेश्वरको आज्ञा अनुसार भविष्यवक्ताहरूको पवित्र शास्त्रद्वारा विश्वासप्रति आज्ञाकारी बनाउनलाई सबै जातिहरूलाई बताइएको छ। यो नयाँ नियम भविष्यवक्ताहरूको कुरा गरेको, त्यसैले पाउल चाहन्थे अनि प्रभु चाहनुहुन्छ हामीले चाहिँ यो प्रकट भएको कुरा जानेको चाहनुहुन्छ, त्यस बाजुमा अन्जान भएको चाहिँ चाहनुहुन्न। अनि यस्तो सुन्दर मौकाहरू हामीलाई दिनुभएको छ बेला बखत नेपाली तिन दिन, अनि जे जति हामीले बुझ्नु पाएको छ नि तपाईँले चाहिँ यसमाथि चाहिँ अब निर्माण गर्दै जानुपर्छ भनेको मतलब चाहिँ केही सत्यताहरू बुझ्नुभएको छ यो हप्ता होइन, अब चाहिँ तपाईँले सोच्नुपर्छ अब त्यो सत्यतालाई चाहिँ अझ के भन्नुभएको छ यो बारेमा। जस्तो कि हामी कैयौँ पटक हामी पुरानो नियममा गयौँ नि, अनि एक पद अनि कहिले सन्दर्भ लिन कहिले काहीँ अलिकति पढ्ने अनि एक दुईवटा कुरा मात्र भन्ने, तपाईँले चाहिँ त्यो सन्दर्भ भएको पुरै खण्ड पढ्न थाल्छ। जस्तो कि यसैया 29 पावलले उद्धरण गर्छ भने पुरै गएर यसैया 28 नै सुरु गर्नुहोस् अथवा 27 यसै हेर्नुहोस् कहाँदेखि खण्ड सुरु हुन्छ अनि पढ्दै जानुहोस् अनि ठ्याक्क जहाँ चाहिँ उद्धरण छ त्यहाँ भेट्न अनि झन् राम्रोसँग बुझ्नुहुन्छ। उसले होशे धारण गरेको छ. अब होशेको पुरै पुस्तक पढ्नुहोस् त्यो त कति 14 अध्याय मात्रै छ है. अनि झन् बुझ्नुहोस् त्यो जसरी निर्माण गर्नुहोस् अहिले सिकेको कुराहरूलाई झन् यति त बुझ्यो सजिलो रहेछ अब धर्म त्यो होइन होइन. अब गएर चाहिँ यसलाई चाहिँ तपाईँले चाहिँ निर्माण गर्नुहोस् यसमाथि चाहिँ ताजा हुँदैन विशेष गरी चाहिँ त्यो पुरानो नियमको खण्डहरूमा चाहिँ एकदम. अनि एकजना भाइले भन्छ पुरानो नियम त गाह्रो रहेछ गाह्रो छ. होइन विश्वास हामी प्रभुमा आउने बित्तिकै सबै कुराहरू त हामीलाई कहाँ होइन प्रभुले क ख ग पनि सिकाउनुहुन्छ तर प्रभुले त ठुल्ठुलो वाक्यमा पनि बोल्न थाल्नुहुन्छ होइन लामो लामो वाक्यहरू है किनकि है. अनि यस कारण अनि त्यो सब अब जोड्न थाल्नुपर्छ है परमेश्वरको विचार चाहिँ हो गहिरो छ. अब तर प्रकाश गरिएको हामीले मेहनत गर्नुपर्छ कामदारहरू हौ शक्तिको वचनलाई के गर्नुपर्छ अरे ठिक ठिकसँग छुट्याउनुपर्छ ठिक अर्थ लगाउनुपर्छ अनि हामीले चाहिँ असल कामदार हुनेछौँ अनि रमिएको सेवक हुनेछौँ. अनि पावल यो जान्थे प्रभु चाहनुहुन्छ कि अहिले चाहिँ अन्य जातिहरूको बिचमा उहाँ के गरिदिनुहुन्छ परमेश्वर के गरिदिनुहुन्छ प्रेरित 15:14 धेरैचोटि हेरिसक्यौँ होइन. उहाँ चाहिँ अन्य जातिहरूलाई चाहिँ भेट गरिदिनुहुन्छ परमेश्वरले उनीहरूको बिचमा आफ्नो नामको निम्ति एउटा जाति निकाल्ने उहाँको चाहिँ योजना गरिरहनु भएको छ. जुन समयमा चाहिँ इजरायल अन्ध छ आंशिक रूपमा त्यसको बारेमा हामीले हेऱ्यौँ अलिअलि. अनि अब यहाँ पावलले भन्छन् यो रहस्य बुझ्नुपर्छ अन्य जाति दाजुभाइ दिदीबहिनीहरू मानुले भन्दैछ. अनि अनि गमन गर्नु हुँदैन त्यो भन्दैछ उसले हामीले गमन नगरोस् भनेर चाहिँ यो हामीलाई बताउँदैछ 11:25 किनकि भाइहरू हो तिमीहरूले आफूलाई आफ्नो दृष्टिमा बुद्धिमान ठानला. त्यो कुरा 20 पनि उसले भने ठिक हो अविश्वासको कारणले तिमीहरू भाँचिए र तिमी चाहिँ विश्वासद्वारा उभिँदछौ अभिमानी नहौ तर डराउ. अनि त्यसैले हामी कसरी जोगिने त यो भ्रमणबाट त्यस्तो खालको अभिमान सोचाइबाट जुन सजिलै छ हामीलाई आउनलाई केही गाह्रो छैन झट्टै आउँछ है हिँडिरहन्छ आउँछ एकछिनपछि आउँछ है. अनि परमेश्वर खुसी हुनुहुन्न त्यस्तो खालको विचारमा. त्यसैले त्यसबाट जोगिनलाई चाहिँ हामीले यो सत्यता बुझ्नुपर्छ परमेश्वरको योजना वर्तमानमा यहुदीहरू सम्बन्धमा के छ भविष्यमा के छ. अब इजरायलको अन्नपानको बारेमा चाहिँ यहाँ मुख्य दुईटा बुझा छ है. हामीले आजको दिनको सुरुमा भनेको थियौँ इजरायलको अस्वीकारको बारेमा दुईटा बुझा छ भने जस्तै अब त्यही तरिकाले यसलाई पनि हामी बुझ्छौँ है. उस्तै कुरा हो तर हामीलाई अझै राम्रोसँग शीर्ष इजरायलको अन्नपाना जुन यहाँ उल्लेख छ यो चाहिँ आंशिक हो भनेपछि कोही कोही यहुदीहरू विश्वास नै छन्. एकजना विश्वासी यहुदी विश्वासी एकजना अन्य जाति विश्वासीबाट एउटा हामी जस्तै क्रिस्चियनबाट चाहिँ प्रभुमा पायो उसको गवाहीबाट एउटा 17 केटो धेरै वर्ष अगाडि अमेरिकामा लडाइँको बेलामा अनि त्यो यहुदी चाहिँ डक्टर ऊ चाहिँ लडाइँमा घायल भएको अनि डक्टरले चाहिँ खुट्टा काट्नु परेको है धेरै वर्ष अगाडि कुरा हो यो गृहयुद्धको समयमा. अनि यहुदी डक्टरलाई चाहिँ एकदम माया लागेको छ त्यो कलिलो 17 केटो देख्दाखेरि चार्ली. अनि उसले भनेछ अलिकति यो रक्सी खाऊ रम पिउ अनि त्योमा हड्डी काट्नै परिरहेको छ. अनि त्यो केटोले भन्छ होइन मेरो आमालाई मैले भनेको छु म कहिले पनि रक्सी खाने छैन अनि यो प्रतिज्ञा मैले चाहिँ पुरा गर्नुपर्छ म गर्छु. त्यो डक्टर त अब के गर कसरी काट्ने यसको खुट्टा एकदम दुख्छ अब अहिले जस्तो त नदुख्ने औषधिहरू त्यो बेला थिएन है. अनि ऊ आफै गएर रक्सी अलिकति खाएर आउँछ किन उसलाई चाहिँ घाट जान्छ बिचरा है. अनि काट्न थाल्छ है त्यो साँच्चै भएको घटना हो. अनि चार्लीले चाहिँ त्यो तकियाको एउटा कुना चाहिँ उसको मुखमा कोच्छ है. अनि अनि त्यो डक्टरले चाहिँ काटेर भ्याउँछ है. अनि त्यसपछि चाहिँ त्यसो डक्टरलाई डक्टर तपाईँलाई भेट्न चाहिरहेछ चार्लीले भन्छ भने कुदेर जान्छ उसलाई चाहिँ विशेष चासो थियो त थुप्रै बिरामीहरू थिए विशेष चासो उसमा भइरहेको थियो अनि उसले भन्छ डक्टर साहब तपाईँलाई थाहा छ म तपाईँले मेरो खुट्टा काट्दाखेरि चाहिँ म तपाईँको लागि प्रार्थना गरेर भन्छ ऊ त झन् एकदमै अब उसले मलाई क्रिस्टको बारेमा बताउँछ भनेर एकदम थाहा छ ऊ चाहिँ भाग्न मात्र खोजिरहेको अनि त्यति भनेपछि ऊ चाहिँ झन् स्तब्ध हुन्छ उसको मुक्तिको लागि त्यो चार्लीले प्रार्थना गरिरहेको रहेछ अनि त्यही रात नै उसको मृत्यु हुन्छ अनि यो कुराले नै उसलाई सताइरहन्छ धेरै समयसम्म अनि पछि चाहिँ फेरि एकजना हजाम कहाँ उसको कपाल काट्ने बेला हजाम चाहिँ विश्वासी परेछ फेरि अनि हजामले त सुसुमा सुन थाल्छ अब कहाँ भन्ने अब उसलाई अनि एकदम माया गरेर आफ्नै दाजु अथवा भाइलाई जस्तै गरेर चाहिँ उसले चाहिँ सुसमाचार सुन थाल्छ अनि उसलाई चाहिँ त्यसपालि चाहिँ सुन्छ 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 अझ सुन्नु मलाई त कपाल काटेर ल्याइसक्यो अब मेरो दाढी पनि काट्दै भन्छ है अनि त्यही उसले दाढी पनि काट्दै सुन्दै जान्छ अब त्यो पनि सकियो अरू के त गर्नु सकिने अनि यो सब गरेर भ्याउँछ अनि त्यसपछि चाहिँ उसलाई सुनाउँछ अनि त्यसपछि चाहिँ अझ पुर्याउनु पनि आउँछ कहाँसम्म हो तर जे होस् यो डक्टर चाहिँ उसले मुक्ति पाएपछि अनि उसको श्रीमती लोलाई छोड्यो उसलाई घरबाट निकाल्दै अब यो धेरमा एकदम कट्टर हुन्छ अनि तर यो व्यक्तिद्वारा चाहिँ थुप्रै अरू यहुदीहरू प्रभुमा आए त्यसैले राम्ररी प्रभु येशूलाई चिन्ने यहुदीहरू छन् अङ्ग्रेजी पढ्न जान्नेहरूको लागि चाहिँ त्यो पुरै बुकलेट चाहिँ प्राप्त छ मलाई सम्पर्क गर्नु भने म छापिदिन सक्छु तपाईँको लागि एकदम आशिषपूर्ण छ अब सबै यहुदीहरू अन्ना चाहिँ अर्को कुरा चाहिँ यहुदीहरूको अन्धापना चाहिँ अस्थायी अन्धापना हो स्थायी होइन यो अन्धापना कहिलेसम्म हो जबसम्म अन्य जातिहरूको संख्या भित्र आउँदैन तबसम्म त्यो भनेको चाहिँ अघि नै हामीले अध्ययन गऱ्यौँ अन्य जातिहरूको संख्या पुरा हुनु भनेको चाहिँ अहिले चाहिँ मण्डली युगमा प्राय अन्य जातिहरू नै बचाइँदैछन् अनि यो मण्डली युगमा जति बाँच्नुपर्ने त्यो बाँच्नु परमेश्वरको योजनामा यो जुन संरचना छ यसलाई पुरा गर्नुहुन्छ उहाँले अनि त्यो पुरा नभएसम्म चाहिँ अन्य जातिहरूको संख्या पुरा हुनु भने त्यही होइन जब पुरा हुन्छ प्रभु येशू आउनुहुन्छ हामीलाई लानुहुन्छ अब यो भनेपछि चाहिँ नि तपाईँहरूलाई एउटा अर्को शब्द छ बाइबलमा शब्द अनि कि वाक्यांश बाइबलमा जुन चाहिँ सँग अलमल हुनु हुँदैन है त्यो चाहिँ अन्य जातिहरूको पुरा संख्या भन्ने त यहाँ भयो तर अर्को छ त्यो चाहिँ अन्य जातिहरूको समयहरू भन्ने छ त्यो चाहिँ फरक हो त्यसले एकचोटि त्यो हेरौँ है लुका एक्काइसमा लुका एक्काइसको 24 पदमा प्रभु येशूले चाहिँ अब उहाँलाई विश्वास नगर्ने इजरायलको विरुद्धमा चाहिँ बोल्दै हुनुहुन्छ भविष्यवाणीमा 24 पद हेरौँ अनि तिनीहरू दरबारको धारले ढालिनेछन् अनि यो सन्दर्भमा चाहिँ यो चाहिँ प्रभु येशू स्वर्गग्रहण भएको लगभग 40 वर्षपछि 70 AD चाहिँ पुरा भयो मन्दिर ध्वस्त भयो यरुसलेम जलायो सर्पुष्ट भयो 1900 अनि अस्ति भर्खर भनेको कति वर्ष भयो 1948 भनेको होइन 60 लगभग अगाडि मात्र इजरायल आफ्नो घर फर्किएछ अझ पनि कति बाहिर छ तर उनीहरूलाई चाहिँ फर्काएर ल्याउँदै हुनुहुन्छ तिनीहरू तरवारको धारले ढालिनेछन् र सबै अन्य जातिहरू कहाँ के अरे माफ हुनुहुन्छ र सबै जातिहरू कहाँ कैदी बनाएर लगिनेछन् अनि अन्य जातिहरूका समयहरू पुरा नहुन्छ यरुसलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्ची मिल्ची गरिनेछ प्रभु येशूले भन्नुभयो त्यसैले अन्य जातिहरूका समयहरू पुरा नहुन्छ अब यो चाहिँ फरक हो रोमी 11 चाहिँ अन्य जातिको संख्या पुरा भित्र नआएसम्म भनेको छ तर यहाँ चाहिँ अन्य जातिहरूको समयहरू त्यसैले के हो यो अन्य जातिहरूको समय भनेको अन्य जातिहरूको समय पहिला सुरु अन्य जातिको संख्या पुरा संख्या भन्दाखेरि चाहिँ यो के र के को सम्बन्ध हो भने मण्डली र इजरायल के अरे मण्डली माफ गर्नुहोस् र अन्य जातिहरूको सम्बन्ध कुन हिसाबले भने मण्डलीमा विश्वास गर्ने अन्य जातिहरू पुरा अब आउनुपर्छ जति हो त्यति परमेश्वरको उहाँले पहिले जान्नुभएकाहरू आइपुग्नु पऱ्यो है अनि पुरा हुन्छ तर यो अन्य जातिहरूको समय भनेको चाहिँ यो चाहिँ अर्कै हो यो चाहिँ इजरायल र अन्य जातिहरूको एउटा सम्बन्ध हो कस्तो सम्बन्ध भने इजरायललाई चाहिँ अन्य जातिहरूले राजनीतिक रूपमा चाहिँ उनीहरूको शासनमा हस्तक्षेप गर्दै आएको समयको कुरा हो अब मिश्र देशबाट निकालेर छुटाइएको थियो होइन मसाको समयमा उनीहरू कनानमा आए होइन योशुको समयमा त्यसपछि बसे उनीहरू अनि न्यायकर्ताहरू दिनुभयो राजाहरू आए अनि त्यसपछि चाहिँ पहिला उत्तरी राज्य दस्कुल निर्वाचनमा लगियो होइन असुरीहरूले अनि त्यसको अलिक समयपछि चाहिँ अब दक्षिणमा भएको यहुदा पनि बेबिलोन गयो नत्र भने त्यो बेलासम्म चाहिँ दक्षिणको राज्य जहाँ चाहिँ मसीहको आउने कुल यहुदा अनि यरुसलेम जहाँ मन्दिर थियो र दाउदको वंश त्यो रहिरहेको थियो दस्कुल रहे पनि तर बेबिलोनको राजा नेबुकदनेस्सरले चाहिँ आक्रमण गरेपछिदेखि चाहिँ अन्य जातिहरूले चाहिँ यरुसलेमलाई कुल्सी मुल्सी पार्न थालेको अनि त्यो चाहिँ आजसम्म पनि चलिरहेको छ त्यसैले यो अन्य जातिहरूको समय भनेको चाहिँ जुन पुरा हुनुपर्छ भनेको छ त्यो चाहिँ यो चाहिँ अलिक अगाडिबाटै सुरु भएको होइन नेबुकदनेस्सर राजाले जब युदा दक्षिण राज्यलाई त्यसरी घेरा हाल्यो कैद लग्यो अनि त्यसैले यहाँ चाहिँ अब स्कोफिल्डले यसरी लेखेको छ उसको टिप्पणीमा पढ्नुहुन्छ अन्य जातिहरूका समयहरू त्यो लामो समय अवधि हो जो हो जसको सुरुवात नबुकदनेस्सर राजाको शासनकालमा यहुदाको बेबिलोनी कैदबाट सुरु भयो यस समयावधिको अन्त चाहिँ कहिले हुनेछ उसले चाहिँ भन्छ दानियलको पुस्तकबाट कसैका हातहरू बिना काटिएको एउटा ढुङ्गा आउनुपर्छ भनेछ अब मान्छेको हातले नकाटेको ढुङ्गा ढुङ्गा चट्टान चाहिँ धेरै पटक परमेश्वरलाई जनाउनु प्रयोग भएको छ प्रभु येशूलाई जनाउनु प्रयोग भएको छ त्यसैले यो चाहिँ अलौकिक व्यक्ति प्रभु येशूको दोस्रो आगमनको कुरा हो अर्थात् प्रभुको महिमापूर्ण आगमनद्वारा अन्य जातिहरूको विश्व शक्तिको विनाश भएर टुङ्गिन्छ अनि यहाँ पदहरू छ प्रकाश 19 चाहिँ प्रभु येशूको दोस्रो आगमनको कुरा छ अनि उहाँले चाहिँ इजरायललाई नष्ट गर्ने चाहने अन्य जातिहरूलाई नाश गर्ने कुरा छ त्यहाँ जुन समय नआएसम्म भन्दैछ प्रभु येशूको दोस्रो आगमन नभएसम्म यरुसलेम राजनीतिक रूपमा अन्य जातिको शासनमुनि हुन्छ अनि त्यसैले प्रभु येशूले यहाँ चाहिँ यो अन्य जातिहरूको समयहरू पुरा नहुन्छ यरुसलेम चाहिँ अन्य जातिहरूद्वारा कुल्सी मिल्सी गरिनेछ हामी इजरायल जाँदाखेरि चाहिँ यरुसलेममा जाँदाखेरि यरुसलेममा हामी धेरै पटक हिँड्यौँ अनि साँगुरो साँगुरो गल्ली भनौँ न यसलाई होइन बाटो हिँड्दै जाँदाखेरि चाहिँ त्यहाँ चाहिँ बार लागेछ यसो ए त्यो चाहिँ यहुदीहरूको भाग होइन अरे त्यो चाहिँ अर्कै समूह अरबहरूको भाग होला अर्को भाग छ फेरि यरुसलेमभित्रै सानो ठाउँ होइन तुलनात्मक रूपमा फेरि त्यहाँ अर्कैको भाग छ पुरा भाग लगाएको छ यरुसलेममा अनि त्यसरी यरुसलेम चाहिँ अन्य जातिहरूको द्वारा चाहिँ कुल्सी मुल्सी गरिनेछ भन्ने कुरा चाहिँ यहाँ हामी देख्छौँ त्यसरी पनि बुझ्न सक्छौँ त्यसैले यो उस्तै सुनिन्छ है अन्य जातिहरूको पुरा सङ्ख्या अर्को चाहिँ अन्य जातिहरूको समय तर यो फरक हो अनि अल्मल ल्याउनुहुन्न अनि यो क्रस रेफरेन्स भएको बाइबलहरू हुन्छ कतिमा, अनि एउटा हाम्रो भाइहरूले पनि प्रयोग गर्न सिक्दैछ ट्रेजरी अफ स्क्रिप्चर नलेज भन्ने, एकदम राम्रो छ। त्यसमा चाहिँ अन्य पदहरू थियो, हरेक पदको अरू मिल्ने पदहरूको सूची हुन्छ त्यसमा। तर अहिले भर्खर मैले हेरेको थिएँ त्यसमा, त्यसमा चाहिँ रोमी 11:25 अन्य जातिहरूको पुरा सङ्ख्या त्यसलाई चाहिँ लुगा 21:24 जोडे रहेछ। त्यो त जोड्नु नहुने हो, उसले त सुनिन्छ तर उसले त होइन यो है। त्यसैले हामीले चाहिँ फरक कुरालाई चाहिँ फरकै राख्नुपर्छ। 11:26 अब जाउँ, रोमी 11:26। अब भर्खरै हेऱ्यौँ अन्य जातिहरूको पूर्ण सङ्ख्या पछि चाहिँ इजरायलको पूर्णता आउनेछ, सारा इजरायल बचाइन्छ यहाँ पढ्नेछौँ, अनि यसरी सारा इजरायलले मुक्ति पाउनेछ। जसरी लेखिएको छ छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ र याकुबबाट अभक्ति हटाउनुहुनेछ। यो चाहिँ एकदम प्रश्न छ कि इजरायलको भविष्य छ भन्ने कुरा परमेश्वरको योजनामा, अनि कहिले हुनेछ यो, त्यो चाहिँ यहाँ लेखेको छ जब छुटकारा दिनुहुने यो व्यक्ति आउनुहुन्छ भनेर। त्यो दिन त स्पष्ट, यो चाहिँ प्रभु येशूको दोस्रो आगमन कुरा। अनि त्यस बेला चाहिँ याकुबबाट अभक्ति हटाउनुहुनेछ भनेछ, उनीहरूको पापहरू क्षमा हुन्छ भन्ने कुरा छ यहाँ। अनि 27 फेरि यो चाहिँ मेरो बाचा अनुसार हो भन्ने छ यहाँ, हेर्नुहोस् त 27, अनि तिमीहरूसित मेरो बाचा यही हो जब म तिमीहरूका पापहरू हटाउँला। त्यसैले अब कुन चाहिँ बाचामा परमेश्वरले इजरायललाई चाहिँ तिमीहरूको पापहरू एक दिनमा हटाउनेछ भनेर भन्नुभएको थियो, त्यो चाहिँ नयाँ नयाँ बाचामा यर्मियाको पुस्तकमा 31:33 अध्यायहरू अस्ति हेरेको थियौँ हामीले। तर पहिला चाहिँ यो छुटकारा दिनुहुने सियोनबाट आउनुहुनेछ भन्ने चाहिँ पुरानो नियमको उदाहरण हेर, यो चाहिँ यशाया 59 यशाया 59 अनि 20 पदमा यहाँ लेखेको छ, सियोन कहाँ भनेको यरुसलेम अर्को नाम हो, सियोन कहाँ साथै याकुबमा, याकुब भनेको सम्पूर्ण इजरायललाई भन्ने छ, याकुबबाट बारकुलाए अपराधबाट फर्किने फर्कनेहरू कहाँ प्रस्ताव गर्नेहरू कहाँ एकजना उद्धारक आउनुहुनेछ, उनीहरूलाई क्षमा दिन एकजना आउनुहुनेछ छुटकारा दिन परम प्रभु भन्नुहुन्छ। अनि यो सन्दर्भ हेर्दै गयो भने यो त दोस्रो आगमन हो भने हजार वर्ष राज्यको सुरुवात हो, जस्तो कि 60 अध्याय हेर्नुहोस् त 60 अध्याय, उठ चम्की हो इजरायललाई यस्तो भन्ने छ, किनकि तेरो ज्योति आएको छ अब त अन्धकारमा छ र परम प्रभुको महिमा तमाथि उदाएको छ, जुन महिमा चाहिँ पुरान नियममा नर्सन थियो परमेश्वरको सेकाइना महिमा फेरि उदाएको छ। दुई भाग, किनकि हेर अन्धकारले पृथ्वीलाई र घोर अन्धकारले जाति जातिहरूका जातिका मानिसहरूलाई ढाक्नेछ, अनि त्यसैले यो ज्योति चाहिएको छ, तर परम प्रभु त माथि उदाउनुहुनेछ र उहाँको महिमा त माथि देखा पर्नेछ। तीन पद, अनि अन्य जातिहरू अब हेर्नुहोस् त तेरो ज्योतितिर र राजाहरू तेरो उदयको चमकतिर आउनेछन्, त्यसैले यो चाहिँ पछि भविष्यमा हुनेछ। अब इजरायलले मुक्ति पाउनेछ, नयाँ बाचाको पक्का प्रतिज्ञा हो, त्यसलाई हेरौँ हामी फेरि यर्मिया 31 अध्यायमा, यर्मिया 31 अब हामीलाई लगभग अन्त भयो, नयाँ बाचा अथवा नयाँ करारको प्रतिज्ञा चाहिँ कहाँ छ, विभिन्न ठाउँमा छ, एउटा चाहिँ यो यर्मिया 31:31-34, हेर दिनहरू आउँछन् परमप्रभु भन्नुहुन्छ जब म इजरायलको घरानासित र यहुदाको घरानासित एउटा नयाँ बाचा बाँध्नेछु, त्यस वाचा अनुसार होइन जो मैले तिनीहरूका पिता पुर्खाहरूसँग त्यस दिनमा बाँधेको थिएँ जब मैले तिनीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनलाई तिनीहरूलाई हातमा समातेको थिएँ, किनकि त्यही मेरो वाचा तिनीहरूले म तिनीहरूको पति भए तापनि तोडिदिए परमप्रभु भन्नुहुन्छ। तर यो चाहिँ त्यो वाचा हो जो म ती दिनहरू पछि इजरायलको घरानासँग बाँध्नेछु परमप्रभु भन्नुहुन्छ। म मेरो व्यवस्था तिनीहरूको अन्तस्करणमा हालिदिनेछु र त्यो तिनीहरूको हृदयमा लेखिदिनेछु अनि म तिनीहरूको परमेश्वर हुनेछु र तिनीहरू मेरो प्रजा हुनेछन् अनि तिनीहरू हरेकले आफ्नो छिमेकीलाई र हरेकले आफ्नो भाइलाई परमप्रभुलाई चिन भन्दै फेरि सिकाउने छैन, किनकि तिनीहरूमा सबभन्दा सानादेखि लिएर तिनीहरूमा सबभन्दा ठुलासम्म सबैले मलाई चिन्नेछन् परमप्रभु भन्नुहुन्छ, किनकि म तिनीहरूको धर्म क्षमा गर्नेछु र तिनीहरूको पाप म फेरि कहिले सम्झने छैन। त्यसैले रोमी 11:27 चाहिँ यस्तो पद हो जसले चाहिँ प्रश्न के सिकाइरहेछ भने नयनको तर्फबाट यो कुरा कि नयाँ करार अथवा नयाँ बाचा चाहिँ भविष्यमा इजरायलसँगै पुरा हुनेछ। धेरैले यो नबुझेको अथवा स्वीकार नगरेको पाइन्छ जबकि यहाँ त्यो स्पष्ट नै त्यो नयाँ बाचाको उदाहरण हो अनि इजरायलकै कुरा यहाँ भइरहेछ। इजिकियल 36 पनि छ, हामी अब यहाँ 24 पढौँ। किनकि अन्य जातिहरूको बीचबाट म तिमीहरूलाई लिनेछु, सबै देशहरूबाट तिमीहरूलाई भेला गर्नेछु र तिमीहरूलाई तिमीहरूको देशमा फर्काएर ल्याउनेछु। 25 तब म तिमीहरूमाथि शुद्ध पानी छर्कनेछु र तिमीहरू शुद्ध हुनेछ। तिमीहरूको सबै अशुद्धताबाट र तिमीहरूका सबै मूर्तिहरूबाट म तिमीहरूलाई शुद्ध पार्नेछु अनि म तिमीहरूलाई एउटा नयाँ हृदय दिनेछु र तिमीहरूभित्र एउटा नयाँ आत्मा हालिदिनेछु अनि तिमीहरूको मासुबाट म त्यो ढुङ्गाको हृदय निकालिदिनेछु उनको कठोरता र तिमीहरूलाई एउटा मासुको हृदय दिनेछु अनि म मेरो आत्मा तिमीहरूभित्र हाल्नेछु र तिमीहरूलाई मेरा विधिहरूमा हिँड्ने तुल्याउनेछु अनि तिमीहरूले मेरा नियमहरू होसियार साथ पालन गर्नेछौ। त्यसैले यो नयाँ वाचामा चाहिँ एउटा चाहिँ उहाँको वचन उनीहरूभित्र लेखिनेछ र अर्को चाहिँ पवित्र आत्मा नै उनीहरूभित्र हालिदिनुहुनेछ र यसरी उनीहरूले नयाँ जन्मको प्रतिज्ञाहरू राष्ट्रिय रूपमा नै अहिले चाहिँ व्यक्तिगत रूपमा उनीहरूले नयाँ जन्म पाउन सक्छन् हामी जस्तै, तर त्यो दिन चाहिँ इजरायलले मुक्ति पाउनेछ। अब हामी जाउँ 11:28 यहाँ लेखेको छ सुसमाचारको सम्बन्धमा चाहिँ तिनीहरूका खातिर तिनीहरू शत्रु हुन् भनेछ। बाह्र शब्द याद गर्नुहोस्, पावलले चाहिँ यस्तो शब्द प्रयोग गरे पनि पावल चाहिँ इजरायल आफ्नो आफन्तहरूको लागि चाहिँ उनीहरूको मुक्तिको लागि प्रार्थना गर्ने आफै श्रापित हुन पनि इच्छा गर्ने व्यक्ति हो, तर उसले वास्तविकता भन्दैछ, ढाकछुप गर्ने कुरा आउँदैन। सुसमाचारको सम्बन्धमा चाहिँ तिनीहरूका खातिर तिनीहरू शत्रु हुन्, तर चुनावको सम्बन्धमा चाहिँ पुर्खाहरूका खातिर तिनीहरू प्रिय हुन्। अर्थात् चुनावको सम्बन्धमा भनेपछि जुन चाहिँ अब अपरिवर्तनीय परमेश्वरको जुन बाचाहरू छ यो जातिलाई, चुनिएको जातिहरूलाई जुन प्रतिज्ञा छ अब्राहम इसहाक याकुबलाई, त्यो कारणले चाहिँ उनीहरू प्रिय हुन् भनेछ। तर सुसमाचारको सम्बन्धमा चाहिँ शत्रु हुन्। एकचोटि पहिलो थेसलोनिकी यात्रामा दोस्रो मिसनरी यात्रामा चाहिँ युरोपमा सुसमाचार फैलियो एन्टियोकबाट उनीहरू गए अनि त्यसपछि फिलिपी अनि त्यसपछि थेसलोनिका बेरिया यी ठाउँहरूमा सुसमाचार प्रचार हुन्छ। तर जहाँ सुसमाचार प्रचार गर्छ अनि जहिले पनि यहुदीहरूमा जान्थ्यो पहिला सभा गर्न, अनि प्रचार गर्थ्यो, थोरैले विश्वास गर्थ्यो, बाँकीले चाहिँ सत्ताउन उनीहरू भयभरको बल प्रयोग गर्थ्यो अनि भागेकै थियो उनीहरू है। बरु पछि आउने, अहिले बुद्धिमानी छैन भने गए। अनि यहाँ थेसलोनिकेहरूलाई चाहिँ ठुलो सतावट परेको थियो, उनीहरूले पनि भोगे विश्वासीहरूले। यो पत्र उनीहरूलाई लेखेको पहिलो थेसलोनिकी अनि दुई अध्याय 14-16 पद, किनकि भाइहरू तिमीहरू ख्रिस्ट येशूमा यहुदियामा भएका परमेश्वरका मण्डलीहरूका देखा सिकी गर्नेहरू भयो। कुन हिसाबले भने यहुदियाकाहरूले पनि दुःख पाएथे, तिमीहरूले पनि दुःख पायो, तिमीहरू सतावट सह्यो, किनभने जसरी तिमीहरूले यहुदीहरूबाट दुःख भोगे उसरी नै तिमीहरूले पनि आफ्नै देशवासीहरूबाट यस्तै कुराहरूको दुःख भोगेका छौ। 15 पद, ती यहुदीहरूले प्रभु येशूलाई र तिनीहरूका आफ्नै भविष्यवक्ताहरूलाई पनि मारे र हामीलाई सताएका छन्, अनि तिनीहरूले परमेश्वरलाई प्रसन्न गराउँदैन र सबै मानिसहरूका विरोधमा छन्। 16 पद, अनि सधैँ आफ्ना पापहरूको नापो भर्नलाई तिनीहरूले हामीलाई अन्य जातिहरूले मुक्ति पाउन् भनेर उनीहरूसित बात गर्न मनाइ गर्छन्, तर तिनीहरूमाथि भयानक क्रोध आएको छ, जुन चाहिँ प्रभु येशूले लुकाएकै छ भन्नुभएको थियो। सत्य रेडीको कुरा अब यहाँ उनीहरू सुसमाचारको शत्रु हुन् भनेर यहाँ बयान गरेको छ। तैपनि कोही कोहीले विश्वास गरेनन्, यहुदीहरूले विरोध पनि गरे, तर त्यसले चाहिँ परमेश्वरको प्रतिज्ञालाई बदल्दैन। त्यसैले रोमी 11:28 चाहिँ हामीलाई के सिकाउँछ त, अहिले हामी विश्वासीहरूलाई हामीले कसरी सोच्नुपर्ने रहेछ सिकाइरहेको छ यहाँ यहुदीहरूको सम्बन्धमा। एकातिर चाहिँ हामीले यहुदीहरूको भूलहरू ढाकछोप गर्न मिल्दैन, पावले त गरेन, शत्रु हुन् भन्दैछ, अनि उनीहरूको पाप हट्ने भनेको त दोस्रो आगुमा हो राष्ट्रिय रूपमा, अनि उनीहरूले थुप्रै गलत कामहरू गरेका छन्। तर अर्कोतिर चाहिँ हामीले के पनि बिर्सिनुहुन्न भने यहुदीहरू चाहिँ परमेश्वरको योजनामा उनीहरूको एकदम विशेष स्थान छ। भजन सङ्ग्रह 122 यसरी हेरौँ, भजन सङ्ग्रह 122 हामीले यो भजन सङ्ग्रह 122 हामी एकैचोटि 6 पदमा हेर्नेछौँ। यहाँ भनेको छ, एउटा प्रार्थना गर भनेको छ, यो यहुदीहरूकै उनीहरूलाई नै दिएको शास्त्रबाट हेर्दैछौँ। अन्तर यो परमेश्वरको जनहरू सधैँ यसरी प्रार्थना गर्न सक्छ। 6 पद, यरुसलेमको शान्तिको लागि प्रार्थना गर, जसले तँलाई प्रेम गर्छन् उनीहरूले उन्नति गर्छन्। अब यो त धेरै अगाडि अब्राहमलाई भनेको थियो, जसले तिमीलाई आशिष दिन्छ उसलाई म आशिष दिनेछु, यरुसलेमको शान्तिको लागि प्रार्थना गर भनेछ। अनि हामीलाई थाहा छ जब शान्तिदाता आउनुहुन्छ तब यरुसलेममा शान्ति हुन्छ। त्यसैले जीव आउनुहोस् प्रभु येशू जब हामी भनिरहेका छौँ है, हामी यरुसलेमको शान्तिको लागि प्रार्थना गर्दैछौँ। त्यसैले हामी बिर्सनुहुन्न, यहुदीहरू चाहिँ चुनाव को सम्बन्धमा चाहिँ परमेश्वरका प्रिय हुन्, उनीहरू चाहिँ परमेश्वरको योजनामा प्रिय छ। बालामले चाहिँ श्राप दिन खोजेको थियो, मिद्यानको राजा बालाकले चाहिँ उसलाई बोलाएको थियो, मेरो निम्ति त श्राप दियो, उनीहरू चाहिँ मिश्र देशबाट आएका थिए अनि डरायो, त्यसलाई श्राप दियो। अनि बालामले चाहिँ अब राजाले दिने इनाम हो होइन, बालक राजाले त उसलाई त थुप्रै पैसा दिन सक्यो, अनि थाहा थियो परमेश्वरले चाहिँ त्यो नगर भने पनि, तर सक्छु कि है सक्छु कि भन्दै उसले जान्छ अगाडि, तर हरेकचोटि ऊ बोल्छ उसको मुखबाट श्राप होइन आशिष मात्र निस्किन्छ है। गन्तीमा एकचोटि हेरौँ न, गन्तीको 23 अनि 20 पद, यहाँ श्राप दिन गएको मान्छे त के भन्छ यहाँ गन्ती 23:20, हेर्नुहोस् आशिष दिनलाई मैले आज्ञा पाएको छु, उहाँले आशिष दिनुभएको छ र म त्यसलाई उल्टाउन सक्दिनँ। म त्यसलाई उल्टाउन सक्दिनँ भन्छ उसले. ऊ त उल्टाउनै गएको हो त्यहाँ र सकेन. गन्ती 23:19 पदमा किन यस्तो 19 पद, परमेश्वर मानिस हुनुहुन्न यसैले उहाँ झुट बोल्नुहुन्न, न त उहाँ मानिसको सन्तान नै हुनुहुन्छ यसैले उहाँ पछुतो गर्नुहुन्न भनेको उहाँले चाहिँ मन बदल्नुहुन्न कि उहाँले भन्नुभएपछि सो गर्नुहुन्न र अनि बोल्नु भएपछि त्यो पुरा गर्नुहुन्न र. रोमी 11:29 जाउँ. यहाँ अब प्रश्न, किन इजरायल जाति परमेश्वरको सामु एउटा प्रिय जाति रहेको रहेछ? यहाँ 29 जवाब छ, किनकि परमेश्वरका अनुग्रहका दानहरू र बोलावट नउल्टिने हुन्छ. भनेको मतलब उहाँले चाहिँ मन बदल्नेवाला हुनुहुन्न यस विषयमा, मेरो योजना बदल्दैन. उहाँले आफ्नो वचन दिइसक्नु भएको छ, यो अटल हुनुहुन्छ त्यसको बारेमा. उहाँले आफ्नो वाचा बदल्नुहुन्न, तोड्नुहुन्न. रोमी 11:30-32 किनकि यसरी के अरे जसरी बितेको समयमा तिमीहरूले परमेश्वरलाई विश्वास गरेका थिएनौ हामीलाई भन्दैछन्, तरै पनि अहिले तिमीहरूको यहुदीहरूको अविश्वासको कारणले तिमीहरू अन्य जातिहरूले कृपा पाएका छौ, त्यसरी नै तिमीहरूले पाएको कृपाको कारणले तिमीहरूले पनि कृपा पाउन् भनेर तिनीहरूले पनि अहिले विश्वास गरेका छैन. किनकि सबैलाई दया देखाउनलाई परमेश्वरले सबैलाई अविश्वासभित्र थुनेर राख्नु भएको छ. हामी पहिला चाहिँ कस्ता थियौँ? 30 भनेको छ, जसरी बितेको समयमा तिनीहरूले परमेश्वरलाई विश्वास गरेका थिएन, यो शब्द चाहिँ अथवा आज्ञा पालन गरेका थिएन. हामी चाहिँ अनाज्ञाकारी, आज्ञा नमान्य सन्तानहरू त्यसरी पनि भनेको छ. पुरा हाम्रो इतिहास पहिलाको एक शब्द भन्नेमा चाहिँ अनाज्ञाकारी. अब तर अहिले चाहिँ यहुदीहरूको अविश्वासले हामीले कृपा पायौँ अनि उहाँले हामीलाई नालायकहरूलाई चाहिँ कृपाको पात्र बनाउनु भयो. अनि अहिले चाहिँ यहुदीहरू अविश्वासमा छन्, तर हामीलाई कृपा देखाएर नि अघि नै हामीले अध्ययन गर्यौँ, हामीलाई अनुग्रहको धनहरूले हामीलाई धनवान बनाएर आशिषहरू दिएर अब उनीहरूमा डाह पैदा गराएर अनि उनीहरूलाई विश्वासमा ल्याउन चाहनुहुन्छ, उनीहरूलाई दया देखाउन चाहनुहुन्छ. के भन्ने कुरा चाहिँ यहाँ अर्को शब्दमा बताउँदैछ. त्यसैले इजरायल लड्छ, अन्य जातिहरू कहाँ मुक्ति जान्छ. अन्य जातिहरूले अब मुक्ति पाउँछ, अब इजरायलले चाहिँ मुक्ति पाउनलाई उनीहरूलाई डाह हुन थाल्छ. त्यसैले वास्तवमा दुवै नै क्रोध पाउनुमा त लागेको, तर परमेश्वर तयार गर्नमा धनी हुनुहुन्छ भन्ने छ. त्यसैले अब पावलले चाहिँ एकदम प्रशंसा गर्न थाल्छ परमेश्वरलाई. 33 आहा, परमेश्वरको बुद्धि र ज्ञान रूपी धन कति गहिरो छ, उहाँका न्यायहरू कति अथाह छन् र उहाँका मार्गहरू कति अगम्य. किनकि कसले पो प्रभुको मन जानेको छ र, अथवा को पो उहाँको सल्लाहकार भएको छ र, अथवा कसले पो उहाँलाई पहिले दिएको छ र फेरि उसलाई फिर्ता दिएला? किनभने सबै कुराहरू उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन्. उहाँलाई नै सदा सर्वदा महिमा होस्, आमेन भनेर यो खण्ड पावलले दुनियाँसँग. अब अस्ति नै हामीले रोमी 9 चाहिँ अर्कै खालको मान्छेलाई भेटेको थियौँ. यहाँ रोमी 9:19 19:20 जो चाहिँ परमेश्वरसँग सवाल जवाफ गर्ने मान्छे, जहाँ चाहिँ हामी पढ्छौँ 9:19 तब तिमीले मलाई भन्नेछौ उहाँले अझै किन दोष लगाउनुहुन्छ त, किनकि कसले उहाँको इच्छालाई सामना गरेको छ? 20 तर हे मानिस, पावलले भन्छ, परमेश्वरको विरोधमा जवाफ दिने तिमी को हो? के बनाइएकोले, बनाइएको चिजले बनाउनेवालालाई किन तिमीले मलाई यस प्रकारले बनाए भनी भन्ला र. एकतिर त्यस्तो खालको हृदय हुन्छ मान्छेको, तर यहाँ पावलको हृदय एकदम फरक छ। ऊ चाहिँ एकदम नम्र छ, परमेश्वरको बुद्धि ज्ञान रूपी धन, उहाँको न्यायहरू, उहाँको मार्गहरू, अनि उहाँको योजना, उहाँको सल्लाह, मनसाय, अनि ऊ चाहिँ परमेश्वरलाई धन्यवाद दिन्छ, पुज्दछ, धन्यवाद गर्छ। हामीले यस्तै गर्नुपर्छ। र बाइबल पढ्छौँ बुझ्दैनौँ, तर हामी चाहिँ धन्यवाद गर्ने, परमेश्वर तपाईँको न्यायहरू कति अथाह छ, तपाईँको मार्गहरू कति अगम्य छ, कति गहिरो छ। प्रभु मैले जसरी बुझ्नुपर्ने बुझाइ छ, मलाई बुझ्न सहायता गर्नुहोस्। यो तपाईँले जे प्रकट गर्नुभएको छ, जति मैले बुझ्न खाँचो छ, सहायता गर्नुहोस् भन्दै। अनि यहाँ एउटा पढ्छौँ, अर्को कुरा त्यहाँ पढ्छौँ, अनि त्यो दुइटालाई हेर्छौँ, अनि अनि हामी जान्दैनौँ। फेरि हामी चाहिँ पावलले जस्तै गर्नुपर्छ, अनि उहाँलाई अनि हामीले यसरी प्रतिक्रिया देखाएको उहाँलाई मनपर्छ। त्यसैले पावलले अन्तिम पदमा चाहिँ भन्छ, किनभने सबै कुराहरू रोमी 11:37 उहाँबाट भन्छ, उहाँबाट। यो यो 36 पदले के देखाइरहेको छ भने पावलको सोचाइ चाहिँ एकदम परमेश्वर केन्द्रित सोचाइ। हाम्रो सोचाइ चाहिँ कस्तो छ, मान्छे केन्द्रित, आफू केन्द्रित, मानवीय धारणाहरू केन्द्रित। यहाँ चाहिँ पावलको सोचाइ यस्तो छ, किनभने सबै कुराहरू उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् भन्दैछ। उहाँबाट भन्नाले चाहिँ सबै कुराको स्रोत उहाँ हुनुहुन्छ, सबै कुराको सुरु उहाँ हुनुहुन्छ, सबै कुरा उहाँबाटै आउँछन्, सबै कुराको थालनी उहाँबाटै हुन्छ। यसको मतलब पापको स्रोत उहाँ भनेको होइन। याकुब 1 भनेछ, सबै असल दान, सिद्ध दान चाहिँ माथिबाट आउँछ, ज्योतिहरूको पिताबाट, जसमा कुनै अदल बदल छैन। परमेश्वरले चाहिँ बनाउनु भयो लुसिफर, अनि स्वर्गदूतहरू, मानिस, अनि उनीहरूलाई चाहिँ स्वतन्त्र इच्छा दिनुभयो, उनीहरूलाई रोज्ने अधिकार समेत दिनुभयो, एउटा स्वतन्त्रता। तर त्योभन्दा बाहिर चाहिँ अझ उहाँको चाहिँ घेरा थियो, त्योभन्दा बाहिर चाहिँ उनीहरू अलिकति पनि यताउता खास गर्न सक्दैन। त्यही भित्र उनीहरूले जे जे गरे त्यो सब उहाँको योजनामा चाहिँ उहाँले अगाडिबाट नै उहाँले त्यो पुरा सोचिसक्नु भयो। अनि त्यो बुझ्न सक्दैन हामी, तर यहाँ यति बुझ्छौँ सबै कुराहरू उहाँबाट हुन्। त्यसैले अल्फा र ओमेगा म हुँ भन्नुभएको छ। अल्फा भनेको सुरु, उहाँ नै स्रोत हुनुहुन्छ, उहाँद्वारा भनेको छ दोस्रो, सबै कुरा उहाँद्वारा भनेको सबै कुरा परमेश्वर भएर नै जान्छ। कुनै कुरा पनि ए मैले थाहा नपाइकन यो कुरा भएछ भन्ने चाहिँ एउटा पनि छैन। सबै कुरामा उहाँ शरीक हुनुहुन्छ। एउटा भँगेरा खस्दा पनि भनेको छ, तपाईँको कपाल झर्दाखेरि पनि भनेको छ, परमेश्वर सबै कुराहरू उहाँ भएर, उहाँ भएर नै जानु, उहाँ माध्यम हुनुहुन्छ। उहाँको योजनाभन्दा एउटै कुरा पनि बाहिर छैन। अनि त्यसैले उहाँ बिना कुनै पनि कुरा हुनु गरिनु सम्भव छैन। जति उहाँले अनुमति दिनुभएको छ, मैले हिजो कहिले भनेको थिएँ, शैतानको त्यो सिक्रीलाई सम्झे पनि हुन्छ, त्यो सिङ्गलाई चाहिँ। अनि अन्तिममा चाहिँ उसले भन्छन् सबै कुरा उहाँकै निम्ति हुन्, यसको मतलब उहाँ नै सबै कुराको लक्ष्य हो। त्यसैले उहाँले जे गर्नुहुन्छ उहाँ आफ्नै नामको निम्ति गर्नुहुन्छ, आफ्नै महिमाको निम्ति गर्नुहुन्छ। टुङ्गो चाहिँ उहाँ नै लाग्नुपर्छ, कुनै चिज उहाँमा टुङ्गो लागिरहेको छैन भने त्यो चाहिँ हामी त्यो विद्रोह हो है। अनि परमेश्वरले चाहिँ शैतानको विद्रोह, मानिसको पाप, यी सबलाई पनि उहाँले आफ्नो योजनाको लागि चाहिँ प्रयोग गर्नुहुन्छ। तर नरक समेत हामीलाई बुझ्नु गाह्रो होला, तर त्यसैले मान्छेले चाहिँ अनेक शिक्षाहरू निकाल्न थाल्छ, त्यो नरक आगो सधैँ होइन होला, एकछिनलाई दुख्ने होला, अनि त्यसपछि चाहिँ त्यो अस्तित्वहीन भएर जान्छ होला। तर त्यस्तो भने छैन बाइबलमा, परमेश्वर भन्दा हामी दयालु छैनौँ, परमेश्वर एकदम पवित्र हुनुहुन्छ, उहाँ एकदम प्रेम पनि हुनुहुन्छ, उहाँ कठोरता पनि छ, उहाँको दया पनि छ, उहाँ सिद्ध रूपमा हुनुहुन्छ अनि उहाँले हामीलाई सहायता गर्नुपर्छ। अनि त्यसैले पावलले अन्तमा भन्छ उहाँलाई नै सदा सर्वदा महिमा होस्। अनि त्यसैले यस्तो परमेश्वरसँग तपाईँको सम्बन्ध छ भने तपाईँले आफ्नो जीवनलाई चाहिँ यो मेरो आफ्नै हो भनेर सोच्नुहुन्छ कि व्यवहारिक रूपमा आफूसँग भएको थोकहरू, चिजहरू, स्वास्थ्यहरू, समयहरू कि यो तपाईँको हो भनेर जुनसुकै चिज, सायद तपाईँलाई एकदम प्रिय कुनै चिज छ होला तपाईँको एकचोटि फिर्ता दिन्छ कुनै पनि चिज, चिज मात्र होइन कुनै व्यक्ति हुनसक्छ, कुनै योजना हुनसक्छ, त्यसलाई छान्नुहोस्। म यस्तो गर्न पाएँ भने चाहिँ मेरो जीवन एकदम राम्रो हुन्थ्यो। अनि तपाईँले यसलाई यसरी समात्नुहुन्छ, खास यसरी समात्नुपर्ने चाहिँ खास तपाईँले चाहिँ परमेश्वरलाई हो, यस्तो मूर्तिलाई होइन। तपाईँलाई भने मेरो पनि छ त्यस्तै, तर मैले चाहिँ तपाईँलाई भन्न खोजेको बुझ्नुभयो है, जबसम्म त्यसो गर्नुहुन्छ नि तपाईँ अगाडि बढ्न सक्नुहुन्न। त्यसैले तपाईँले चाहिँ खुल्ला हात राख्नुपर्छ अनि परमेश्वरले चाहिँ भरिदिनुहुन्छ। परमेश्वरतर्फ तपाईँको चाहिँ आफ्नो खुल्ला हृदय, इमान्दारीता अनि उहाँ कहाँ चाहिँ कुनै देखावटी बिना, अनि जब आउँछ अनि उहाँले हामीलाई सिकाउनुहुन्छ, हामीले धेरै सिक्नु छ। उसले भन्छ मैले जसरी जान्नुपर्ने जानेको छैन, कहिल्यौ कुरा म बुझ्दिनँ, म बुझ्न सक्दिनँ, तर उहाँलाई धन्यवाद दिन्छु, उहाँको बुद्धि चाहिँ अपार छ, अगम्य छ, अथाह छ, गहिरो छ, उहाँलाई म सिकाउने होइन, उहाँलाई म सल्लाह दिने होइन। परमेश्वर तर यो योजना पहिला गर्न पाए राम्रो हुन्थ्यो, तपाईँको पनि राम्रो छ, तर यो चाहिँ पहिला, तर उहाँलाई यसरी सल्लाह दिन मिल्दैन, हामी मूर्ख भइरहेको हुन्छौँ त्यो बेलामा। त्यसैले तपाईँले सोच्नुहोस् आफ्नै व्यक्तिगत विषयमा, अनि तपाईँले चाहिँ तपाईँले त्यो निर्णय गर्नुहोस्। ठ्याक्कै यसपछि आउँदैछ रोमी 12 एकचोटि पढौँ न, 1-2। यस कारण भाइहरू परमेश्वरका कृपाहरूद्वारा म तिमीहरूलाई विन्ती गर्दछु, आफ्ना शरीरहरूलाई तिमीहरूले पवित्र परमेश्वरलाई मनपर्ने जिउँदो बलिदानको रूपमा चढाइदेऊ, यही तिमीहरूको उचित सेवा हो। एकचोटि सदाको लागि चढाइदेऊ, हो कतिचोटि त्यसको चढाइदिएपछि पनि हामी लौटौँला, तर हामीले चढाइसक्यौँ, लौट्दा हामी उहाँकै हातमा घटिरहेको हुन्छ, उहाँ समाइरहनुहुन्छ, हामीले चढाइसक्यौँ उहाँलाई। अनि यस संसारसित एक नासे नहो, तर परमेश्वरको असल ग्रहण योग्य र सिद्ध इच्छा के रहेछ, सो जाँचेर थाहा पाउनलाई आफ्नो मनको नयाँ अगुवाईद्वारा तिमीहरू बदली हुँदै छ। परमेश्वरले तपाईँलाई मेरो आशिष दिनुभएको छ।